यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुंगोमा पुर्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दृढ़ता। राष्ट्रहित भन्दा बाहिर गएर कुनै पनि विधेयक जारी नहुने प्रतिनिधि सभा बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रतिबद्धता। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूका परिवारलाई प्रलोभनमा पारी रकम ठगीको आरोपमा काठमाण्डुमा पक्राउ परेका छजना प्रहरीद्वारा सार्वजनिक र सेना र विद्रोही समूहबीच भिडन्त शुरू भएपछि म्यानमारका 10,000 नागरिक भागेर थाइल्याण्डमा।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका सबै साथै निजी, सहकारी, गैर सरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदार बीच सहकारी आवश्यक रहेको बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दिगो विकास लक्ष्यको कार्यान्वयन गर्न निजी, सहकारी क्षेत्र, गैर सरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले गरिरहेको प्रयास र प्रगतिको बारेमा अवगत गराउनु भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पूर्णता पाएसँगै विकास निर्माण र सरकारको कामले गति लिने बताउनु भएको छ। गोर्खा जिल्ला अस्पतालको स्वर्ण महोत्सव समारोहमा हिजो प्रधानमन्त्री प्रचण्डले अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले विकासको मोडलमा नयाँपन ल्याउने तयारी भइरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले गोर्खा अस्पतालको विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्र गोर्खाले हिजो आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकारको 100 दिनको कामले देशमा विकास र समृद्धिको आधार खड़ा भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका झन्झट र विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रहितभन्दा बाहिर गएर कुनै पनि विधेयक जारी नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सार्वजनिक महत्वको विषयमाथि बोल्नुहुँदै मन्त्री शर्माले दूरसंचार विधेयक प्रारम्भिक मस्यौदा तयारीको अवस्थामा रहेकाले गलत काम हुन नदिने र गर्न नदिनेमा आफू दृढ रहेको बताउनुभयो।
दूरसञ्चार ऐन मन्त्रालयमा मस्यौदा भइसक्यो, त्यो मस्यौदाले कहीँ कसैलाई पोस्ने काम गरिरहेको छ भन्ने विषयमा एउटा भ्रमपूर्ण समाचारहरू बाहिर आइरहेका छन् र वास्तवमा हामीले नेपाल सरकारबाट दूरसञ्चार विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्राप्त भएको हुँदा सोही आधारमा उक्त विधेयकको विषयमा प्रारम्भिक मस्यौदा तयार गर्ने कार्य मन्त्रालयमा छलफलको क्रममा छ। पुरानो दूरसञ्चार ऐनका कुन दफालाई हटाउने, नयाँ कुन विषय थप गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा मन्त्रालय कुनै निष्कर्षमा पुगेको, निर्णयमा पुगेको अवस्था होइन। ती विषयहरूमा अहिले कुनै पनि निर्णय नगरिसकेको अवस्थामा जसरी बाहिर चर्चा परिचर्चा मीडियामा र सम्मानित सदनमा भएको छ, म यसमा मान्य सदस्यजीहरूलाई के आग्रह गर्न चाहन्छु भने हामी मन्त्रालयको तर्फबाट, नेपाल सरकारको तर्फबाट राष्ट्रहितलाई केन्द्रमा राखेर हाम्रा ऐन कानूनहरू तर्जुमा गर्नेछौं।
मन्त्री शर्माले विधेयकका सम्बन्धमा सरकारवालाको व्यापक सहभागिता गराई विगतका कानूनमा टेकेर ऐन जारी गरिने भएकाले आशंका नगर्न आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाब दिनुहुँदै मन्त्री शर्माले दूरसंचार सेवाको गुणस्तर अभिवृद्धि गरी सर्वसुलभ र सबैको पहुँचमा पुर्याउन सरकार लागि परेको बताउनुभयो। मन्त्री शर्माले 25 वर्षपछि एनसेल नेपाल सरकारको माताहतमा आउने कुरा हटाउने भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो। बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले मिटर ब्याज पीड़ितको समस्याको समाधान, बढ़दो महँगी नियन्त्रण, संघीय निजामती सेवा ऐन, आमाको नाममा नागरिकता दिनुपर्ने विषय, विपदजन्य घटनाका पीड़ितलाई संरक्षण र क्षतिपूर्ति दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण पहिलो संशोधन विधेयक 2078 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री किरातीले अभिलेख संरक्षण सम्बन्धी व्यवस्था प्रविधि मैत्री बनाउन कानून संशोधनको आवश्यकता परेको बताउनुभयो। विधेयकमाथिको छलफलमा भाग लिनुहुने सांसदहरूले संसारको सबैभन्दा मूल्यवान वस्तु अभिलेख भएको उल्लेख भएकाले अभिलेख व्यवस्थित र सुरक्षित तथ्याङ्क राख्ने उद्देश्य रहेको विधेयकलाई समृद्ध तुल्याउन सबै पक्ष र पाटोबाट सहयोग हुन आवश्यक रहेको बताउनु भएको थियो। यसअघि बैठकमा प्रधानमन्त्रीका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको चौथो वार्षिक प्रतिवेदन 2079 पेश गर्नुभएको थियो। त्यसअघि बैठकमा विशेष समय लिएर नेपाली कंग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले गठबन्धनको सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै वहाँले एक दिन एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिनुभयो। बैठकमा नेकपा माओवादी केन्द्रका नेता एवं सांसद देवेन्द्र पौडेलले संविधान र अहिलेको राजनैतिक व्यवस्थाले जनतालाई सरकारी सेवा लिन सहज भएको र समावेशी भएको उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसीमा कार्कीले मुलुकको स्वास्थ्य क्षेत्रमा 2046 सालको दरबन्दीमै अहिले पनि सेवा प्रवाह भइरहेको बताउँदै तत्काल संघीय र प्रादेशिक स्तरमा पदपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही चैत्र 27 गते दिउँसो 1 बजे बस्नेछ। उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरूपको सन्तुलित व्यवहार जरूरी रहेको बताउनु भएको छ। सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले जनताको आशा र विश्वास जगाउन रक्षा मन्त्रालय तथा नेपाली सेना मिलेर कार्य गर्दा आशातीत उपलब्धि हुने बताउनुभयो। उहाँले नेपाली सेनाले विकास निर्माणका कार्यहरूमा संलग्न रही देशका दुर्गम स्थलहरूलाई सड़क सञ्जालमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै विपद प्रतिकार्य तथा कोविड महामारीको समयमा नागरिकको उद्धारमा खटिएर जनताको मनमा बस्न सफल रहेको बताउनुभयो। त्यस अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा सरकारबाट विशेष परिस्थितिहरूमा निर्दिष्ट गरिने कानून बमोजिमका अतिरिक्त जिम्मेवारीहरू वहन गर्न सदैव तत्पर रहेको बताउनुभयो। रक्षा सचिव किरण राज शर्माले नेपाली सेनाको समग्र क्षमता विकास लगायत विद्यमान कठिनाईहरू समाधानमा उप प्रधानमन्त्री तथा रक्षा मन्त्रीबाट जिम्मेवारी सम्हाले लगतै चासो तथा महत्वका साथ निर्देशनहरू प्राप्त भइरहेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एक रूप भएको बताउनु भएको छ। समाजवादी सहकारी संगठन नेपालद्वारा हिजो आयोजित कार्यक्रममा अध्यक्ष नेपालले मिश्रित अर्थतन्त्रका मान्यता अनुरूप सहकारी निजी र राज्य सम्मिलित 3 खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
गराउला नि काकु, के को हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाइसराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
समाचारमा पुनः स्वागत छ। सरकारले मीटर ब्याज पीड़ितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। अघिल्लो साता नै सरकारले मीटर ब्याज पीड़ितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसकेपछि पनि मीटर ब्याज तथा ठगी विरूद्ध किसान मजदूर संघर्ष समिति नामक पीड़ितको संगठनले आन्दोलन जारी राखेकोमा उनीहरूको मागलाई समेट्ने गरी वार्ता समिति बनेको हो। पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयको उपसचिव उमाकान्त अधिकारी, कानून मन्त्रालयको उपसचिव जंगबहादुर डाङ्गी तथा प्रहरी उपरीक्षक दिनेश राज मैनाली सदस्य हुनुहुन्छ। गृह मन्त्रालयका उपसचिव दिल कुमार तामाङ सदस्य सचिव हुनुहुन्छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाण्डुको गंगबु बस्ने रामबहादुर तामाङ, सर्लाही लालबन्दी आठका विनोद कुमार लामा, डिक बहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाश बहादुर गोले र रुद्रमान गोले रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। पक्राउ परेकाहरूले वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दा गर्दै केही कारणले मृत्यु भएका तथा विदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने रकम मृतकका आफन्तहरूलाई दिलाइदिने भन्दै ठगी गर्ने गरेको र त्यस बापत उनीहरूले प्रति मृतक 7 लाख रूपियाँसम्म ठगी गरेको खुलेको एसएसपी मनोज केसीले बताउनुभयो। वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले 14 लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा 13 लाख रूपियाँ बीमा बापतको क्षतिपूर्ति पाउने व्यवस्था छ। यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त 7 लाख रूपियाँ पनि पाउने व्यवस्था रहेको छ। यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बीमा मार्फत पाउने आर्थिक सहायता लिन कसैले पनि बिचौलियाको भर नपर्न अनुरोध गरेको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता डुण्डीराज घिमिरेद्वारा हिजो जारी विज्ञप्ति मार्फत वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्ड र बीमा मार्फत पाउने रकम पछिल्लो समय बिचौलियाले ठगी गर्ने गरेको भन्दै बोर्ड र बीमा मार्फत पाउने रकम लिन कसैको पनि भर तथा दबावमा नपर्न अनुरोध गरिएको छ। बिचौलियाले अनावश्यक हस्तक्षेप गर्ने, श्रमिकका परिवारलाई विभिन्न बहानामा सहयोग गरेको जस्तो गरेर पनि रकम ठगी गर्ने कार्यमा कोही संलग्न भए वा त्यस्तो कार्य गरेमा कड़ा कार्यवाही गर्ने मन्त्रालयले चेतावनी समेत दिएको छ। आउँदो वैशाख 10 गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले हिजोदेखि निर्वाचन आचार संहिता लागू गरेको छ। चितौन 2, बारा 2 र तनहुँ 1 मा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले हिजोदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचार संहिता 2079 को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो। नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्य पुस्तक वितरण शुरू गरेको छ। केन्द्रले भक्तपुरको सानो ठिमे स्थित 8 वटै क्षेत्रीय कार्यालयबाट पुस्तक वितरण शुरू गरेको हो। केन्द्रले भक्तपुरको सानो ठिमी सहित 8 वटै क्षेत्रीय कार्यालयबाट पुस्तक वितरण शुरू गरेको हो। यसपटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पुर्याउने लक्ष्य केन्द्रले लिएको छ। केन्द्रका प्रबन्ध संचालक अनिल कुमार झाले प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाड़ी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्य पुस्तक बिक्री गरिने जानकारी दिनुभयो। उहाँका अनुसार 8 वटै प्रदेश कार्यालयले 1267 विक्रेता मार्फत पाठ्य पुस्तक ढुवानी र बिक्री गर्नेछ। नयाँ शैक्षिक सत्र आउँदो वैशाख 2 गतेबाट शुरू हुने भएकाले वैशाख 5 गतेभित्र देशैभरिका सबै विद्यालयमा पाठ्य पुस्तक पुर्याइसक्ने केन्द्रको दावी छ। यसपटक केन्द्रलाई कक्षा 6 देखि 10 सम्मको पाठ्य पुस्तक छापेर बिक्री गर्ने जिम्मा दिइएको छ, जसका लागि 1,50,00,000 थान पाठ्य पुस्तक छाप्नुपर्ने हुन्छ। बाँकेका करिब 57,000 सुकुम्बासीहरूले वन ऐनका कारण जग्गाधनी प्रमाणपत्र पाउन सकेका छैनन्। वन ऐन र भूमि ऐन बाजिएपछि भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न समस्या देखिएको सरकारवालाको भनाइ छ। नेपालगंजबाट हाम्रा संवाददाता नवीन गिरीको यो रिपोर्ट।
भूमि ऐन र वन ऐन परस्पर बाजिदा आफूहरूलाई काम गर्न अप्ठ्यारो भइरहेको भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरू बताउँछन्। भूमि ऐनले जग्गाधनी प्रमाणपत्र दिन भने पनि वन ऐनमा 50,000 रूपियाँ जरिवाना र 5 वर्ष कैदको व्यवस्था गरिएकाले समस्या आएको भूमि सम्बन्धी समस्या समाधान आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादवको भनाइ छ।
वनले हाम्रो अतिक्रमण गरेको नयाँ होस् या पुरानो भन्छ, पूर्जा पाउने बेलामा यो भन्छन्, जुन दुईटै कानून बाध्य नि त्यसले गर्दा हामीले समस्या आएको छ।
सुकुम्बासी समस्या समाधान गर्न वन र निकुञ्जले गर्दा समस्या भएको सरकारवालाहरूको भनाइ छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल।
समस्या छ, नापे माल आयोग
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले भने वन ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार आफूहरूले भूमिको विषयलाई हेर्ने भन्दै ऐनले स्पष्ट भने पनि बुझाइमा फरक परेको बताउनुहुन्छ।
नेपाल हरिको भूमिको स्वामित्वको कुरा गर्दाखेरि यो चाहिँ संघीय सरकारको रहन्छ र यो चाहिँ कानूनले त्यसलाई चाहिँ अब कहाँ चाहिँ उपयोगको कुराहरूमा कसरी दिने यो कुराहरू कानूनले निर्धारण गर्ने विषय रह्यो।
भूमिहीन र अव्यवस्थित बसोबासीको लगत तयारी र प्रमाणीकरणको जिम्मेवारी स्थानीय तहमा रहेको छ। शुरूमा ओडाले पहिचान प्रमाणीकरण गर्नुपर्दछ, त्यसपछि कार्यपालिकाले पहिचान प्रमाणीकरण गरेर जिल्ला समन्वय समितिमा पठाउँछ, अनि मात्र नाप नक्सा गरेपछि जग्गा धनी प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया शुरू हुन्छ। तर भरिएका कतिपय फारमहरू त्रुटिपूर्ण छन्। भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख छविलाल नेपाली।
आयको लागि भनेर सुकुम्बासीको लागि भनेर फारमहरू भरेको छ, त्यो व्यक्तिहरूको चाहिँ अन्यत्र जग्गाहरू पनि देखाएको छ। र अर्को कुरा के छ भने एकजना व्यक्तिले बैजनाथबाट चाहिँ फारम भरेको छ, फेरि त्यही व्यक्तिले अर्को पालिकाबाट पनि भरेको छ। अब यसलाई चाहिँ भेरिफिकेसन गर्ने काम चाहिँ आयोगको स्थानीय तहकै हो।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरूरी छ।
महान न्यायाधिवक्ता डाक्टर दिनमणि पोखरेलले सरकारी वकिलको कार्यालयहरूमा भएका पीड़ित मैत्री कक्षलाई साधन स्रोत सम्पन्न बनाउँदै फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउने बताउनु भएको छ। महान्यायाधिवक्ताको पद बहालीको 100 दिन पुगेको अवसरमा महान्यायाधिवक्ताको कार्यालयले हिजो आयोजना गरेको कार्यक्रममा महान्यायाधिवक्ता पोखरेलले प्रहरीले गर्ने अनुसन्धान र अभियोजनलाई बलियो र प्रभावकारी बनाउन सकिए पीड़ितले खासमा न्यायको अनुभूत गर्ने बताउनुभयो। सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम, नेपाल एयरलाइन्सको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार नेपाल राष्ट्र ब्याङ्कका पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीको अध्यक्षतामा 5 सदस्यीय समिति गठन गरिएको हो। समितिका सदस्यहरूमा ओम गुरूङ क्याप्टेन, टीकाराम राई संचारकर्मी, पीयूष आनन्द वरिष्ठ चार्टर एकाउन्टेन्ट र सारा नेउपाने रहनु भएको छ। निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिश गर्न अध्ययन समितिले अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्नेछ। कास्कीको कुमै डाँडा पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन थालेको छ। त्यहाँबाट देखिने विभिन्न हिम श्रृंखला, दक्षिणी भागमा फैलिएको पोखरा बजार र बाटोभरि रंगीचंगी लाली गुराँसको जंगलका कारण खुमै डाँडा पर्यटकको रोजाईमा परेको हो। कास्कीबाट हाम्रा संवाददाता गौरव त्रिपाठीको यो रिपोर्ट।
पोखराबाट नजिकैको दूरी र एक दिनमै पुगेर हिउँ खेल्न मिल्ने छोटो दूरीको पोखरा खुमै डाँडा कोरचाङ पदयात्रा दशैंपछि मात्रै चर्चामा आएको हो। माछापुछले गाउँपालिका एकमा पर्ने खुमै डाँडा समुद्री सतहदेखि 3,245 मिटर उचाइमा छ। खुमैमा अहिले दैनिक 150 देखि 300 जनासम्म पदयात्री पुग्ने गरेको खुमैका पर्यटन व्यवसायी सुरेश सुनाम बताउनुहुन्छ।
खुमै
भन्दा माथि करिब 3,600 90 मिटर उचाइमा रहेको कोरचाङ पुग्न करिब 2 घण्टा हिँड्नुपर्छ। खुमैमा प्राय हिउँ नहुने र माछा पुछे लगायत हिम श्रृङ्खला पनि नजिकै देखिने भएकाले खुमै पुगेका आधा भन्दा बढी बिहानै कोरचाङ आउने गरेको व्यवसायी हेमन्त गुरुङ बताउनुहुन्छ।
स्पेसियली अहिले चाहिँ विकेन्डमा आउँछ, शुक्रबार शनिबार लगभग 80-100 को हारिमा चाहिँ आइरहेको हुन्छ। भूमि डाँडामा चाहिँ यहाँ भ्यू हेर्नलाई चाहिँ त्यसको 30-35 जनाको हारिमा चाहिँ भ्यू हेर्न चाहिँ आउनुहुन्छ।
नेपालमा एकै दिन हिँडेर हिउँ खेल्न पाउनु र आँखै अगाडि हिमाल देख्न पाउँदा अचम्म लागेको स्याङ्जाकी मनिषा भट्टराई बताउनुहुन्छ।
खुमाईको एक्सपिरियन्स त एकदम हाम्रो लागि सर्ट ट्रेक हो, तर एक दिनको दिनमा पनि हामी धेरै ठाउँ गयौँ, धेरै ठाउँ ढुल्दा पनि यतिको ठाउँ, यति रमणीय ठाउँ चाहिँ यसरी हिउँ खेल्न चाहिँ पाइएको थिएन कि। एक दिनमा आएर आफ्नै ठाउँमा यसरी रमाइलो गर्न पाउँदा चाहिँ एकदमै खुसी छु।
पोखरादेखि पहिलो दिन माछापुच्छ्रे गाउँपालिका एक सरीपाकासम्म मोटर यात्रा प्रयोग गर्न सकिन्छ। गाउँपालिकाले यो क्षेत्रको विकासको लागि शहरी विकासको सहकार्यमा पदमार्गलाई व्यवस्थित गर्न लागेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ बताउनुहुन्छ।
शहरी विकासबाट यो हाम्रो यो पर्यटन प्रबन्धनको लागि अलिक क्षेत्रसम्म अलि धेरै नै रकम छुटेको छ। बाटोलाई चाहिँ पदमार्ग भनेर बनाएर स्तरोन्नति गर्ने।
पछिल्लो समय सामाजिक सञ्जालमा यहाँका धेरै दृश्यहरू भाइरल छन्। पोखरादेखि नजिकको दूरीमा रहेको खुमै डाँडा कोरचाङबाट देख्ने दृश्यले धेरैको ध्यान खिच्न सफल छ। सामाजिक सञ्जालमा भाइरल भएर पदयात्रीको चाप एकाएक बढेपछि पोखरा खुमै डाँडा कोरचाङ पदयात्राका पर्यटन व्यवसायलाई व्यवस्थापन गर्न हम्मी हम्मी भएको छ। तर पदमार्ग र बसाई व्यवस्थापन गर्न आवश्यक संरचना निर्माणमा भने ध्यान दिन जरूरी रहेको छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
अब के अन्तर्राष्ट्रिय समाचार। म्यानमामा सेना र विद्रोही समूहबीच व्यापक भिडन्त शुरू भएपछि करिब 10,000 मानिस भागेर थाइल्याण्ड पुगेका छन्। गत बुधबारबाट सेना र विद्रोही समूहबीच भिडन्त शुरू भएको हो। थाइल्याण्ड भागेका मानिसहरू स्वे कोको शहरका हुन्, जहाँ सेना समर्थित विद्रोहीहरूको नियन्त्रण रहेको थियो। त्यहाँको सैन्य सरकारले गत 2 वर्ष अघि कु गरेपछि यति धेरै संख्यामा मानिस पलायन भएको यो पहिलो पटक हो। कुपछि म्यानमामा सरकारले विरोध गर्ने हजारौं मानिस मारिएका छन् भने करिब 14 लाख मानिस विस्थापित भइसकेका छन्। सैन्य कुपछि त्यहाँको सेनाले प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी, राष्ट्रपति वेन मिन्ट लगायत वरिष्ठ नेताहरूलाई पक्राउ गर्नुका साथै उहाँहरूको अवस्थाबारे कुनै जानकारी दिएको छैन। स्वे कोकोमा गत बुधबारदेखि भएको भिडन्तमा परि 80 भन्दा बढ़ी मानिसको मृत्यु भएको विद्रोही पक्षलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सेनाले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। बंगलादेशको अशान्त चटगाउँ पहाड़को एक दुर्गम शहरमा दुई आदिवासी विद्रोही समूहबीच गोली हानाहान हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ। गत अक्टोबरदेखि पर्यटकका लागि बन्द रहेको रोन्वा गन्छरी शहरमा सुरक्षा फौजले विद्रोही समूह कुकी चीन नेशनल फ्रन्ट केएनएफ विरूद्ध कार्यवाही शुरू गरेपछि झडप भएको थियो। अब आर्थिक समाचार।
काठमाडौँमा जारी तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरूले सहकारीले नेपालको आर्थिक विकाससँगै नेतृत्व विकासमा समेत सहयोग गरेको बताउनु भएको छ। राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको तेस्रो राष्ट्रिय सहकारी सम्मेलनको दोस्रो दिन शुक्रबार बोल्दै पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले सहकारीलाई नियमन गर्ने सहकारीको छुट्टै ऐन कानून आवश्यक भएको बताउनुभयो। उहाँले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने भएकोले छुट्टै निकाय स्थापना गर्न समेत सुझाव दिनुभयो। अस्ट्रेलियाबाट सहभागी बिजनेस काउन्सिल अफ कोअपरेटिभ म्युचुअलका प्रमुख कार्यकारी अधिकृत मेलिना मेडिसनले सहकारीले देशको आर्थिक विकाससँगै देशको कुल गार्हस्थ उत्पादनमा समेत ठूलो योगदान गरेको बताउनुभयो। भारतबाट प्रतिनिधित्व गरेका आईसीएपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीमा महिलाको सहभागिताले मुलुकको आर्थिक विकास समेतमा सहयोग पुगेको उल्लेख गर्नुभयो। कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले सामाजिक आर्थिक रूपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। सहकारी अर्थतन्त्रको बलियो खम्बा भएको भन्दै सचिव रेग्मीले सुखी नेपाल समृद्ध नेपाल निर्माणमा सहकारीले महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्नुभयो। महासम्मेलन चैत्र 25 गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा 11 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम रहेको छ। होटल संघ पोखराको आयोजनामा 18 फेवा नववर्ष महोत्सव आयोजना हुने भएको छ। संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा चैत्र 29, 30 र वैशाख 1 गते पोखरामा नववर्ष महोत्सव आयोजना गर्न लागेको जानकारी गराइयो। पत्रकार सम्मेलनमा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोविड लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागि बताउनु भयो। पत्रकार सम्मेलनमा होटल संघ नेपालका द्वितीय उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले नेपाल सरकारले पर्यटन भित्राउनका लागि विशेष पहल गर्नु आवश्यक भएकोमा जोड़ दिनुभयो। महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइने होटल संघ पोखराले जनाएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए का पदाधिकारीहरूले अर्थमन्त्री डाक्टर प्रकाश शर्मा महतसँग भेटी लगानी लगायतका गैर आवासीय नेपालीहरूका समस्याका बारेमा छलफल गरेको छ। शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिहरूले ज्ञापन पत्र मार्फत आफ्ना समस्या अर्थमन्त्री डाक्टर महत समक्ष प्रस्तुत गर्नु भएको छ। शुक्रबारदेखि अध्यक्षको नेतृत्व सम्हालेका डाक्टर बद्री केसीले ज्ञापन पत्र वाचन गरेपछि एनआरएनए प्रतिनिधिहरूले लगानी मैत्री वातावरण निर्माण, नागरिकताको निरन्तरता लगायतका विषयहरूमा अर्थमन्त्रीलाई जानकारी गराउनु भएको थियो। भेटपछि अर्थमन्त्री महतले नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएहरूको साथमा सरकार छ भन्नुहुँदै सरकारले एनआरएनएहरूलाई निराश हुने काम कहिले नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
शैली स्मारक ए डिभिजन लीग फुटबलमा मनाङ मर्स्यान्दी क्लबले सहज जित निकालेको छ। च्यासल मैदानमा शुक्रबार मनाङले फ्रेन्च क्लबलाई 2-0 गोल अन्तरले हराएको हो। मनाङको जितमा कोफी टिभुजले 2 गोल गरे। खेलको 34 मिनटमा कोफीले गोल गर्दै मनाङलाई शुरूआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 52 मिनटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई 2-0 जित दिलाए। जितसँगै मनाङ अङ्क तालिकाको शीर्ष स्थानमा उभिएको छ। अपराजित मनाङको यो चौथो जित हो। मनाङले 6 खेलमा 14 अङ्क जोडेको छ। फ्रेन्च 4 अङ्क जोडेर 12 स्थानमा रहेको छ। अर्को खेलमा जाउला खेल युथ क्लब र एएफसी खुमलटारले बराबरी खेल्दै अङ्क बाँडेका छन्। एन्फा कम्प्लेक्समा भएको खेलमा जाउला खेल र घुमलटारले 2-2 गोलको रोमाञ्चक बराबरी खेलेका छन्। खेलको 32 मिनटमा एन्कोटो मोसाबीले गोल गर्दै जाउला खेललाई शुरूआती अग्रता दिलाएका थिए। तर 35 मिनटमा आसिफ लिम्बुले गोल गर्दै खुमलटारलाई 1-1 गोलको बराबरीमा ल्याए। खेलको 63 मिनटमा मेसुको उलुमुले गोल गर्दा खुमलटार 2-1 अघि रह्यो। त्यसपछि खेलको 86 मिनटमा फोडो फोफानले गोल गर्दै जाउला खेललाई 2-2 गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै जाउला खेलले 7 खेलमा 14 अङ्क जोडेको छ। जाउला खेल दोस्रो स्थानमा रहेको छ। खुमलटार 7 खेलमा 7 अङ्क जोडेर 9 स्थानमा रहेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक आधिकारिक चिकित्सक पाएको छ। नेपाल क्रिकेट संघ क्यानले डाक्टर अभिषेक राज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको हो। संघका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टीमको मेडिकल सम्बन्धी सम्पूर्ण विषयको सहजीकरण गर्ने उद्देश्यले डाक्टर सिंहलाई मेडिकल संयोजकमा नियुक्त गरिएको जानकारी दिनुभयो। सचिव पाठकले राष्ट्रिय क्रिकेट टोलीका लागि चिकित्सक नियुक्त भएपछि खेलाड़ीमा भरोसा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। डाक्टर सिंहले आफ्नो अनुभवलाई राष्ट्रिय क्रिकेट टोलीका लागि भरपूर सदुपयोग गर्ने बताउनुभयो।
खेल समाचार सुन्दुरमती अझै बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनुका साथै कोशी र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 84%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:47 भयो भने सूर्यास्त भरे साँझ 6:25 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। शान्ति प्रक्रियाका बाँकी काम 2 वर्षभित्र टुंगोमा पुर्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दृढता, राष्ट्रहितभन्दा बाहिर गएर कुनै पनि विधेयक जारी नहुने प्रतिनिधि सभा बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रतिबद्धता, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूका परिवारलाई प्रलोभनमा पारी रकम ठगीको आरोपमा काठमाडौँमा पक्राउ परेका 6 प्रहरीद्वारा सार्वजनिक, र सेना र विद्रोही समूहबीच भिडन्त शुरू भएपछि म्यानमारका 10,000 नागरिक भागेर थाइल्याण्डमा। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।